اب آگے قرآن پاک کی صفات. وَكَذَلِكَ أَنزَلْنَاهُ قُرْآنًا عَرَبِيًّا وَصَرَّفْنَا فِيهِ مِنَ الْوَعِيدِ مِنَ الْوَعِيدِ لَعَلَّهُمْ يَتَّقُونَ وَيُحْدِثُ لَهُمْ ذِكْرًا. اسی طرح ہم نے قرآن کو عربی زبان میں نازل کیا اور طرح طرح سے وعید بیان کیے ہیں تاکہ لوگ پرہیزگاری اختیار کریں یا ان میں غور و فکر کی عادت پیدا ہو. پیچھے قیامت کا ذکر بتا دیا, اس کے برے اقوال, اس کی سزائیں. اب لوگوں کو وہ راستہ بتایا جا رہا ہے کہ جس سے انسان اپنے اندر تقویٰ پیدا کرے اور اس دن کی سختیوں سے بچے. اور وہ طریقہ کیا ہے؟ اللہ کی کتاب کے ساتھ جڑنا, اس کتاب کے ساتھ اپنے آپ کو جوڑ لینا. کیونکہ جہاں بھی تقویٰ کی بات آئے گی وہاں کتاب کی بات ضرور آئے گی. فرمایا کہ اللہ تعالیٰ نے کتاب نازل کی, وَكَذَلِكَ, اور اسی طرح, کس طرح, جیسے کہ پیچھے بات ہوئی, جو ساری باتیں کر دی جو قیامت آئے گی, اسی طرح ہم نے آپ پر قرآن عربی میں نازل کیا, اس میں ڈر کا بیان سنایا تاکہ لوگ پرہیزگار بن جائیں, یعنی گناہ, محرمات اور فواہش کے ارتکاب سے باز آ جائیں, یا ان کے دل میں سوچ سمجھ تو پیدا کر دے, یعنی اس کتاب سے اطاعت اور اللہ کے قرب حاصل کرنے کا شوق پیدا ہو, اور پچھلی امتوں کے حالات سے عبرت حاصل کرنے کا جذبہ ان میں پیدا ہو جائے. یہی ہیں دو خوبصورت اثرات جو قرآن پاک پڑھنے کے کسی بھی انسان کی زندگی میں آ سکتے ہیں. ایک تو کیا ہوتا ہے کہ انسان کے اندر تقویٰ آنے لگتا ہے, تعالیٰ کی طرف سے کی ہوئی وعید اور جو ایسی باتیں جسے قیامت کے دن کی سختیوں کا ذکر ہے, ان کو سن کے ڈر جاتا ہے, تقویٰ آنے لگتا ہے اور غور و فکر کی عادت آنے لگتی ہے. لوگ اپنے برے اعمال کے نتائج سے ڈر جائیں, کم از کم اتنا نہ بھی ہو تو دل میں کچھ سمجھ سوچ تو پیدا ہوگی نا. صرف نا کا لفظ جو ہے, صرف و یصرف و تصریف, مختلف اسلوب اور طریقوں سے ایک بات سمجھانی, یہ جو گرامر میں ہوتی ہے نا صرف و نحو, تو وہ صرف بھی یہی ہے. آپ کو پتا ہے کہ صرف کے اندر گردانیں ہوتی ہیں, افعال کی اور یہ ساری چیزیں. ایک ہی لفظ کو کبھی دربا دربا دربو دربا دربا, تصریف ہوتی ہے نا, چین کی طرح چلتی ہے وہ چیز. اسی طرح آپ دیکھیں قرآن پاک میں ایک مضمون کئی بار آتا ہے, مختلف انداز سے آتا ہے. اللہ تعالیٰ کہتے ہیں ہم بار بار بیان کرتے ہیں, کیوں؟ تاکہ ایک موقع پہ اگر کسی نے غور سے نہیں سنا تو دوسرے موقع پہ غور سے سن لیں. دل بدل جاتے ہیں, وقت وقت کی باتیں ہوتی ہیں, حالات کی باتیں ہوتی ہیں. ہو سکتا ہے سورہ بقرہ پڑھتے ہوئے ذہن اتنا میچور نہ ہو, لیکن سورت ملک تک پہنچتے ہوئے دل قبول کرنے کے لیے تیار ہو جائے, اور وہی بات جو وہاں پڑھی تھی یہاں پڑھ کے اس سے فائدہ ہو جائے. اور یحدث لہم ذکرہ, یا اس میں کوئی نئی بات پیدا کر دے. یہ نئی بات پیدا کرنا کیا ہے؟ یعنی قرآن ان کو یاد دہانی کرائے. ذکرہ یاد دہانی, عبرت اور نصیحت کے لیے آتا ہے. دو معنی اس میں عموماً ہوتے ہیں, بھولی ہوئی بات کو یاد کرنا, پہلے پتہ تھی بات اب بھول گئی پھر یاد آ گئی, اور دوسرا اس میں معنی ہوتا ہے مسلسل یاد کرنا, کنٹینیوٹی. بار بار قرآن پڑھو, کتنی ضرورت ہے. ذرا بھٹکنے لگو تو پھر سنبھل جاؤ گے. بعض لوگ کہتے ہیں جب ایک دفعہ پڑھ لیے تو اب کیوں پڑھیں. میں اس کو ہمیشہ ایسے سوچتی ہوں کہ یہ کوئی اخبار تھوڑی ہے کہ آپ کو یہ خبر پتہ چل گئی ہے تو اب دوبارہ نہیں پتہ چلے. یہ تو کھانا ہے, کبھی کوئی یہ نہیں کہتا کہ ایک دفعہ کھا لیا اب کیا بار بار کھاؤں, اب شاور لے لیے تو بار بار لوں. ضرورت ہے نا, کھانا جسم کی بھوک ہے تو قرآن روح کی بھوک ہے. آپ کو 10 بار بھی ایک آیت آتی ہو, 20 بار آپ نے اس کو سنا ہو, 21ویں بار آپ کو موقع ملے تو کبھی پیچھے نہ ہٹیں, اس لیے کہ اس کی ہمیں ضرورت ہے. یہ صرف علم نہیں ہے, یہ ہماری روح کو ڈھارس دینے والا قرآن ہے. زندگی کے مختلف حالات میں آپ مختلف آیات پڑھتے ہیں, آپ الڑ پن میں پڑھتے ہیں, زندگی کے ابتدائی دن تھے, بھول پنے میں آپ نے سیکھ لیا. اتنی حقیقتیں نہیں کھلی تھیں دنیا میں جینے کی, لوگوں میں رہنے کا طریقہ نہیں آتا تھا. 10 سال بعد پھر آپ ان آیتوں سے گزرتے ہیں, اب آپ کی زندگی بدل چکی ہے, اب آپ کو ان آیتوں سے مختلف مفہوم سمجھ آئے گا. اور قرآن پاک کا یہ ایک معجزہ ہے, آپ اس کو جب جن حالات میں بیٹھ کے پڑھیں گے اور سنیں گے نا, آپ کو وہ بات بالکل ویسی لگے گی. بس اگر اس وقت آپ لوگ میری بات سن رہے ہیں اور الحمدللہ آپ جتنے بھی لوگ روم میں ہیں، میں پورے یقین سے کہہ سکتی ہوں کہ آپ میں سے ہر ایک اس تفسیر کو مختلف اینگل میں سمجھے گا۔ جس طرح کے حالات سے اٹھ کے آئے ہیں نا قرآن کلاس کے لیے، بالکل اسی طرح آپ کو تفسیر لگے گی۔ کہنے والا اپنی روانی میں کہہ رہا ہوتا ہے، لیکن سننے والا وہ اپنی سوچ کا تانہ بانا دوسری طرف لے جاتا ہے۔ اور یہ اس کتاب کا جاویداں ہونا بھی ہے۔ یہ کتاب انسانوں کو عام زندگی کے مسائل کا حل بھی دیتی ہے۔ بعض دفعہ کسی کے حالات سے کوئی آگہی نہیں ہوتی، لیکن اللہ تعالیٰ کہنے والے کی زبان سے کوئی ایسے جملے نکلواتا ہے کہ سننے والے کو لگتے ہیں کہ تو بالکل میرے حالات کے لیے ہیں۔ یہی اس کا معجزہ ہے، یہی اس کی خوبی ہے۔ اسی لیے کہا کہ اَن يُحْدِثُ لَهُمْ ذِكْرًا، اس میں ذکر ہے، یاد دہانی ہے۔ اپنے آپ کو روک کے رکھو اس کتاب کے ساتھ، اور اجر بھی ملتا ہے۔ چلے علم نہ بھی ملے، لے لیا آپ نے سارا علم، کیا اجر نہیں ملتا؟ جتنی دیر اس قرآن کی محفل میں بیٹھتے ہیں، کتنی دفعہ ان لفظوں کو سنا، ایک دن کے لیسن کے لفظ کوئی گن کے دیکھ لے، ہر ایک کو 10 سے تو کم از کم ملٹی پلائی کریں گے نا ایک دفعہ، پھر ترجمے میں، پھر تفسیر میں، پھر دہرا کے، پھر تلاوت سنائی جاتی ہے، آپ تو نیکیوں سے جھولیاں بھر کے اٹھتے ہوں گے ان شاء اللہ تعالیٰ۔ یہاں بیٹھنے والا تو کبھی خالی ہاتھ نہیں جاتا۔ یہ تو وہ چیز ہے کہ کل قیامت کے دن جب ان کی قیمتیں ملیں گی، جب اس کے اجر ملیں گے، تو انسان حیران ہو جائے گا، اے اللہ اتنا کچھ میں تو ڈیزرو نہیں کرتا۔ فَتَعَالَى اللَّهُ الْمَلِكُ الْحَقُّ، پس اللہ حقیقی ہے، بلند شان والا۔ وَلَا تَعْجَلْ بِالْقُرْآنِ مِنْ قَبْلِ أَنْ يُقْضَى إِلَيْكَ وَحْيُهُ، اور قرآن پاک کی وحی پورا ہونے سے پہلے اسے پڑھنے میں جلدی نہ کیجیے۔ وَقُلْ رَبِّ زِدْنِي عِلْمًا، اور دعا کیجیے کہ اے میرے پروردگار مجھے مزید علم عطا فرما۔ دیکھیے جو بات ہو رہی تھی اب وہ دعا بن کے سامنے آ گئی۔ یہ ہے نا قرآن کا حسن۔ میں نے اگلی آیت نہیں دیکھی تھی، ورنہ وہ چند جملے میں یہاں آ کے بولتی جو اللہ نے پہلی زبان سے نکلوا دیے کہ اور علم کی دعا کرو، اللہ تعالیٰ تمہارے علم کو بڑھائے۔ فَتَعَالَى اللَّهُ الْمَلِكُ الْحَقُّ، اصل بادشاہ پھر وہ ہے۔ قیامت کے دن وہی ہے جو انسان کو نیکیوں کے بدلے دے گا، گناہوں کو معاف کرے گا۔ اس ملک الحق کے کلام کو نہیں پڑھو گے؟ اب ہوتا کیا تھا کہ جب جبرائیل علیہ السلام وحی لے کر آتے تو اللہ کے نبی صلی اللہ علیہ وسلم ساتھ ساتھ دہرانے لگتے، اس خیال سے کہ کہیں بعد میں بھول نہ جائیں۔ اور یہ ایک بہت ہیومن نیچر ہے نا، آپ کو ڈر ہوتا ہے نا کسی بات کا تو آپ فوراً دہراتے ہیں، کوئی آپ کو فون نمبر بتائے تو آپ ساتھ ساتھ پیچھے بولنا لگتے ہیں۔ لیکن اللہ تعالیٰ کو یہ مقصود نہیں تھا کہ جبرائیل پڑھے اور پیچھے اللہ کے نبی پڑھے، ایسا نہیں چاہتے تھے۔ تو آپ کو حکم دیا گیا کہ آپ جلدی نہ کیجیے، ولا تعجل بالقرآن، قرآن پاک کے بارے میں جلدی نہ کیجیے، یعنی اس کو اخذ کرنے میں، اس کو لینے میں جلدی نہ کیجیے کہ پچھلا پڑھتے پڑھتے اگلے کو آپ جذب نہ کر سکیں۔ اَن یُقْضَى إِلَيْكَ وَحْيُهُ، اس وحی کو پورا ہونے دیں، بات ختم ہو جائے، پھر اس کے بعد آپ پڑھنا چاہیں تو پڑھ سکتے ہیں۔ یہی بات سورت قیامت میں بھی آتی ہے۔ اللہ تعالیٰ نے کیسے پیارے انداز سے اللہ کے نبی صلی اللہ علیہ وسلم کو فرمایا، آیت نمبر 16 ہے سورت قیامہ، لا تحرک بہ لسانک لتعجل بہ ان علینا جمعہ وقرآنا فإذا قرأناہ فاتبع قرآنا ثم ان علینا بیانا۔ اپنی زبان کو جلدی سے حرکت نہ دیجئے اس کے ساتھ، بے شک ہمارے ذمہ ہے اس کو جمع کروانا اور اس کو پڑھانا۔ پس جب آپ اس کو پڑھ لیں، یعنی پھر اس کے پڑھنے کے پیچھے لگیے، اور ہمارے ہی ذمہ ہے اس کا بیان کروانا۔ تو اسی بات کا یہاں اشارہ ہے کہ جلدی نہ کیجئے، ہمارے ذمہ ہے، آپ فکر نہ کریں۔ اور یقین کریں کہ یہ وعدہ صرف اللہ کے نبی کے تک نہیں تھا، آج بھی ہر وہ بندہ جو قرآن پاک کی خدمت کرتا ہے یا کتاب سے اپنے آپ کو جوڑتا ہے، وہ ہر دن کئی بار اس بات کو دیکھتا ہے۔ ایسی ایسی باتیں اللہ تعالیٰ یاد دلا دیتے ہیں جو وہم و گمان میں نہیں ہوتی۔ मैं खुद जब पढ़ाती हूँ और मैं कभी अपने घर वालों से भी जिक्र करती हूँ कि जब मैंने पढ़ा, मैंने कितनी तैयारी की, मैंने कितना कुछ देखा, कितनी तफसीरों को देखा और कितनी किताबों को देखा, उस वक्त मुझे वो मसला नहीं समझ आता या वो बात आती नहीं है जो पढ़ाने के दौरान एकदम दिल में आ जाती है। जो ही कुरान की आयतों से निगाह मिलती है ना, एक अछूता रंग, एक नया अंदाज़ दिखता है और जो बिल्कुल बाद में उसकी कहीं ना कहीं जगह से बात जुड़ जाती है, ये बंदा किसी को बता नहीं सकता, ये अल्लाह की शान है। फरमाया ये हमारे ज़िम्मे है, ये आपका काम नहीं है, ये अल्लाह का काम है। यकीन करें, आप जितनी मर्ज़ी तैयारी कर लें, अल्लाह ना चाहे ना तो बात ज़ुबान पे नहीं आती। सामने लिखा होता है पॉइंट, उसका हिंट लिखा होता है, पूरा घंटा गुजर जाता है, आप बाद में जब पेज उठाते हैं, चीज़ें उठाते हैं, तो वो निकलता है, अरे ये तो बात बताई नहीं। फिर उस वक्त ये आयतें याद आती है कि वाकई अल्लाह ये तेरा ही काम है। और बाद दफ़ा 10 साल पहले की सुनी हुई बात यूं लड़ी की तरह फिरोई जाती है, सुनने वाला सोचता है आज तो इन्होंने बड़ी तैयारी करके बात बताई होगी, लेकिन वो बताने वाले को पता होता है कि मुझे तो बैठने के वक्त तक नहीं पता था कि मैं ये बात बताऊंगा। ये अल्लाह के काम है, ये मेरे कल है, ये एक मोजज़ा है, ये किताब एक दफ़ा इसको अपना आप दे के देखें, फिर ये देखिए आपको क्या देती है। जब अखज़ करने के दिन है, अगर इस वक्त हमने फोकस होके पूरे का पूरा डूब के इसको ले लिया ना, फिर अल्लाह आपकी ज़ुबानों पे भी जारी कराएगा। और मैं आपको दुआ दूंगी कि अल्लाह आपकी ज़ुबानों में कुरान को जारी कराए, आप भी उस ठंडक को महसूस करें कि जो धड़कते हुए दिल और खौफ ज़्यादा दिल के साथ इंसान बैठता है, लेकिन जब उठता है तो ऐसे लगता है कि जैसे पानी के अंदर तौलिया निचड़ रहा है ना, इस तरह बंदे का दिल जज्ब कर रहा होता है इन चीज़ों को कि अल्लाह ये वो खुशी है कि जो दुनिया भर की दौलत मिल जाए उसके बावजूद भी वो खुशी दिल को नहीं होती जो इस किताब से मिलती है। वक़ुर रब्बि ज़िदनी इल्मा, अल्लाह मेरे इल्म को बढ़ा दे। ज़रा इस दुआ को लिखिए अपने नोट्स में, रब क्या सिखा रहा है अपने नबी को, कुर रब्बि ज़िदनी इल्मा। और आज इंसानियत किस कोशिश में है, कुर रब्बि ज़िदनी मालन, कुर रब्बि ज़िदनी औलादन। आज कहीं ऐसा तो नहीं कि हम ज़्यादतियाँ तो चाहते हैं लेकिन दुनिया की चीज़ों में, वो भी कोई बुरी बात ना होती अगर साथ इल्म का शौक़ होता। इल्म से तो डरते हैं, खौफजद है, ये नहीं कहा कि इल्म दे बल्कि कहा इल्म ज़्यादा कर। इस दुआ को तो बस आप लिख लें अपने कुरान पाक की जिल्दों पे, ज़्यादा करना, ये नहीं कहा रब इल्म दे, दिया हुआ है, और दे, और बढ़ा, ज़्यादा से ज़्यादा कर। और ये दुआ कभी आप दुनिया के इल्म के लिए पढ़ते होंगे ना, आपको वो दीन के इल्म के लिए लग जाएगी। बाद बचपन से बेशौरी में ये दुआएं याद हो जाती हैं, फिर बंदा पढ़ता है, फिर चूंकि स्कूल कॉलेज यूनिवर्सिटी अपना गम होता है ना, तो इंसान उसी के लिए ये दुआएं मांगता है, अल्लाह मेरे केमिस्ट्री में नंबर अच्छे आ जाए, अल्लाह मेरे बायोलॉजी में अच्छे नंबर आ जाए, आ जाते हैं उसमें भी, लेकिन असल ये दुआ लगती है जब आपके हाथ में कुरान आता है। मांगे अपने लिए दुआ इखलास के साथ कि अल्लाह मेरे भी इल्म को बढ़ा। और इससे पता भी चलता है कि कुरान सीखने का अदब है कि पहले गौर से सुनो, ला ताजल बिल कुरान, जल्दी ना करो, ये शॉर्टकट्स मत ढूंढो, अभी बीच के मरहले तय नहीं किए तो अगले मरहले नहीं आएंगे, पहले जमो, पहले अच्छे स्टूडेंट बनो, पूरी स्किल्स लो, सारी चीज़ों से काट के अपने आप को इस इल्म के साथ रखो, अपनी कमियों को पूरा करो, अपनी स्किल्स को बढ़ाओ, गौर से सुनो, फिर बाद में दुआ मांगो कि रब्बि ज़िदनी इल्मा, ए अल्लाह मेरे इल्म को बढ़ा दे। अब देखिए कि अल्लाह के नबी सल्लम नबी थे ना, और जिब्राईल अलैहिस्सलाम से उनको वही मिलती थी। मैं इस वक्त ये चीज़ महसूस कर रही हूँ कि जब भी कुरान की क्लास शुरू होनी होती है, पता नहीं आपके दिल में इस चीज़ की जैसे एक तड़प या एक ख्वाहिश होती है कि नहीं, कि पता नहीं आज के सबक में क्या आएगा, अच्छा कल क्या पढ़ेंगे, अच्छा पता नहीं क्या होगा, क्योंकि बस दफ़ा जब स्टूडेंट लाइफ होती है ना तो इंसान इतना ओवरवॉम्ड होता है और बस फिक्र ही ये होता है पढ़ना है, याद करना है, टेस्ट देना है, तो वो स्पिरिचुअलिटी नहीं फील होती। लेकिन यकीन करें कि जब पढ़ाने देते हैं ना तो इंसान इतने प्यार से, इतनी मोहब्बत से अगले रुकू को देखता है, अच्छा कल भला क्या पढ़ाना है, अच्छा पलक आज के, ओह अच्छा ये आयत आ रही है, सुभान अल्लाह, अच्छा ये तो बहुत अच्छा, इस पे तो ये बात भी हो सकती है, अच्छा इस पे तो वो भी देखा जा सकता है। एक नई खुशी, मैं सोच रही हूँ कि जब जिब्राइल अलैहिस्सलाम का आना होता था तो अल्लाह के नबी को इसीलिए उनका इंतज़ार होता था कि पता नहीं आज क्या लेके आएंगे, आज पता नहीं क्या हुक्म आएगा अल्लाह ताला की तरफ से। इसका जिक्र सूरह मरियम की आयत 64 में भी आता है, वमा नतनस्सलु इल्ला बिअम्री रब्बिक, और हम नहीं नासिल होते मगर तेरे रब के हुक्म के साथ। लहू मा बैना अईदीना वमा खल्फना वमा बैना ज़ालिक वमा काना रब्बुक नसीया। अल्लाह के नबी को बड़ी तड़प थी कि जिब्राइल जल्दी जल्दी आया करें, कह दिया होगा किसी दिन कि आप जल्दी आया करें, तो उस पर रियायत की कि नहीं नहीं अल्लाह के नबी, हम नहीं आ सकते अपनी मर्ज़ी से, हम तो रब के हुक्म से आएंगे। अपने मामलों को देखें, हमारा कुरान के साथ क्या मामला है, क्या हम भी शौक़ के मारे इस किताब के साथ जुड़े रहते हैं, जब छुट्टी होती है तो क्या दिल अटके रहते हैं, क्या फिर भी ये तो नहीं सोचते कि हाय क्या है इतनी जल्दी वीकेंड गुजर गया, अभी तो इतने काम करने थे। देखिए काम तो एक ही दिन ख़त्म होंगे जब हम ख़त्म होंगे, लेकिन अपने दिलों को इस किताब से जोड़े रखा करें, तड़पा करें, कब वक्त हो और मैं क्लास लूँ, कब मैं कुरान पढ़ूँ, कब मेरे कान इस प्यारे कलाम को सुने। तवज्जो इसको बहुत ज़्यादा अपना बना के देखें, एक दफ़ा बना के देखें, फिर देखिए ये किताब आपको क्या देती है। रब्बी ज़िदनी इल्मा, अल्लाह से अदा कर दे इल्म। अब देखिए कि कुरान के लफ्ज़ तो ख़त्म हो जाते हैं ना सूरत अन्नास पे, लेकिन इसको समझना, इसकी तफसीर का सिलसिला कभी ख़त्म नहीं होता। एक एक सूरत पर आप ज़िंदगी भर गौर व फ़िक्र करते रहना, आपको कभी भी दिल नहीं भरेगा। आज सुबह की क्लास में हमने सूरत अलनाम शुरू की, अल्हम्दुलिल्लाह अल्लाह ताला जानता है कि मैंने कई दफ़ा पहले पढ़ाई है, कितनी दफ़ा पढ़ाई है मुझे याद भी नहीं, लेकिन आज उसके इंट्रोडक्शन देते हुए मैं खुद सोच रही थी, पढ़ाते हुए फिर कुछ कैफियत आ रही थी, मुझे आज सारा दिन एक अजीब सी खुशी का एहसास हुआ, क्योंकि आज जब हमने किया तो उसमें सीरत से उसको रिलेट किया, क्योंकि पहली मक्की सूरत थी, तो मैंने सोचा कि थोड़ा सा इनको बैकग्राउंड समझा दिया जाए कि इसको समझने का मूड डिफरेंट होना चाहिए। तो मुझे ऐसे लगा कि जैसे मैंने आज पहली दफ़ा ये बताया है, मुझे नहीं पहले पता, हालांकि हर दफ़ा ऐसे ही लगता है कि ये एक नई चीज़ है। अल्लाह के नबी सल्लम ने सच कहा था ना कि दो भूखे ऐसे हैं जिनका पेट कभी नहीं भरता, एक दुनिया को चाहने वाला और एक इल्म को चाहने वाला। हमारा हाल क्या है कि घरों के मामले में तो हमारा पेट नहीं भरता, एक मिल गया 2-4 साल बाद नए इलाके में नए टाउन में नया और बड़ा, अब और सज जाए अब और संवार लें, और रब्बी ज़िदनी मालन रब्बी ज़िदनी बैतन, मांगते मांगते इल्म की बात है तो कहते हैं अब क्या करें ना हो जाएगा। मैंने देखा लोग लिटरली खौफ खाते हैं, और पता नहीं क्यों लोग क्लास के लफ्ज़ से बहुत डरते हैं। अच्छा दर्स हो रहा है, हाँ जी दर्स है, नहीं ये क्लास तो नहीं है, फिर क्लास और दर्स में क्या फ़र्क है, नहीं वो क्लास में तो फिर बैठना पड़ता है और होता जी आपको कुछ नहीं करना पड़ेगा, आप बैठ के बिल्कुल ऐसे ही सुने दर्स है। नहीं अच्छा बताएं मुसलसल पढ़ाते हैं या बीच बीच में लेक्चर होते हैं। मैं लोगों की शक्लें देखती रहती हूँ जब कभी इस तरह के मासूम से सवाल करते हैं। अल्लाह हमें इस इल्म के साथ जोड़ दे। अब देखिए अल्लाह अपने नबी को ये सिखा रहे हैं, कुर रब्बी ज़िदनी इल्मा, जो पहले से इल्म के हरीस थे, जो पहले से इसको पहुंचाने के हरीस थे, जिन्होंने अपनी ज़िंदगी लगा दी इस किताब पे, तो आज के दौर में हम जैसों को कितनी ज़रूरत है इस इल्म के साथ जोड़ने की। ये कुरान कभी ख़त्म नहीं होता, ये कभी पूरा नहीं होता, ये तो इंसानों की मजबूरी है ना 2-3 साल में ख़त्म करके चलो तसल्ली हो जाए कि हमने ख़त्म कर लिया। इल्मी रवैया नहीं है ये कि ये पूछा जाए कि ये ख़त्म कब होगा, किसी इंसान के जोहल पे ये चीज़ दलील करती है कि इसके अंदर अभी इल्म की वो कदर नहीं है। इसकी कदरदानी करने वालों के दिल इस कलाम से नहीं भरते। रब्बी ज़िदनी इल्मा, अल्लाह हमारे इल्म में इजाफे कर दे। قیامت تک قبر تک اس کتاب کو ہمارے ساتھ رکھنا. میں تو قبر کا سوچتی ہوں تو میں کہتی ہوں اللہ تعالیٰ ہائے وہاں قرآن نہیں ہوگا. اگر جائز ہوتا تو میں کہہ دیتی کہ ساری میری کتابیں, میرے نوٹس, میرے قرآن وہاں ڈال دینا, کیونکہ ابھی بھی کہیں سفر پہ جانا ہوتا ہے نا, تو میں بڑے پیار سے اپنی چیزوں کو خود رکھنا چاہتی ہوں. مجھے اچھا لگتا ہے, میں پڑھوں نا. میرے گھر والے کہتے ہیں تم نے پڑھنا ہوتا نہیں, جہاں جاتی ہوں اتنا بڑا بیگ اٹھا کے لے جاتی ہوں. کئی دفعہ ایسے ہی کہیں نائٹ سپینڈ کرنے جا رہے ہیں تو رات کو پکڑ کے یہ بھی لے جاؤں وہ بھی لے جاؤں, پتہ ہے جاتے ہی سو جانا ہے, صبح اٹھ کے آ بھی جانا ہے, لیکن دل نہیں بڑھ, نہیں کہیں ضرورت پڑ گئی, اچھا اس کی بھی ضرورت پڑے گی. کئی چیزیں جو گھر میں رہتے ہوئے کئی مہینے ضرورت نہیں پڑتی, کہیں جانا ہوتا ہے تو اس کو بھی اٹھا کے رکھ لیتے, نہیں نہیں شاید ضرورت پڑ جائے. آیت نمبر 115 سے دیکھیے, وَلَقَدْ عَهِدْنَا إِلَىٰ آدَمَ مِن قَبْلُ فَنَسِيَ وَلَمْ نَجِدْ لَهُ عَزْمًا. وَلَقَدْ عَهِدْنَا إِلَىٰ آدَمَ, اور اس سے پیشتر ہم نے آدم سے ایک عہد لیا تھا, فَنَسِيَ, مگر وہ بھول گیا, وَلَمْ نَجِدْ لَهُ عَزْمًا, اور ہم نے اس کا ایسا عزم نہ پایا, یعنی ارادوں کا پختہ نہ تھے, ارادے کے پختہ نہ پایا ان کو. اب یہاں سے آگے پھر آدم اور ابلیس کا قصہ شروع ہو رہا ہے. قرآن پاک میں کئی بار یہ قصہ آیا اور ہم پڑھ بھی چکے, غالباً یہ چوتھی بار آ رہا ہے, لیکن یہاں ایک بالکل نیا اینگل ہے, اور لگتا ہے کہ 15 پارے پورے کرنے کے بعد واقعی اس اینگل کو ٹچ کرنے کی ضرورت تھی, جو بہت سارے لوگوں سے محو ہے, اور وہ کیا ہے, عزم اور ارادے کی پختگی. شروع سے چلنے والے بھی بعض دفعہ یہاں تک آ کے تھک چکے ہوتے ہیں, شوق پورا ہو چکا ہوتا ہے, جوش ٹھنڈا ہو گیا, ہوش آ گیا, کب ختم ہوگا, چھوڑو, چھوڑتے ہیں, کہا نہیں چھوڑنا. ہم نے آدم سے عہد لیا تھا, عہد نہ, ہم نے عہد لیا, کون سا عہد, اس پھل کے قریب نہ جانے کا, لا تقربا ہذہ الشجرہ, اس درخت کے قریب نہ جائیے گا. انداز کتنا پیارا ہے. پھر کیا ہوا, من قبل, اس سے پہلے, کس سے پہلے, اس کی دو تفسیریں کی جاتی ہیں, اس پھل کے چکھنے سے پہلے اور نبوت سے پہلے. اور یہ چیز سب کو معلوم ہونی چاہیے کہ آدم علیہ السلام سے یہ جو بھول ہوئی تھی یہ نبوت سے پہلے تھی, اور نبوت سے پہلے کے گناہ جو ہوتے ہیں یا خطا ہوتی ہے وہ معاف ہو جاتی ہے. اس لیے یہ مت سوچئے کہ اس کا اثر ان کے اوپر بعد میں ہوا ہوگا. فنسیہ, پھر وہ بھول گئے. نسیہ کیا ہے, نسیان. نسیان کہتے ہیں بھول جانے کو, یعنی اس چیز کو یاد نہ رکھنا جسے یاد رکھنے کو کہا گیا, ٹھیک ہے, اس کو نسیان کہتے ہیں. اس کے سبب ہوتے ہیں کچھ. دیکھیے آپ کون سی چیز بھولتے ہیں, سوچئے ذرا. چلے میں آپ کو ایک چھوٹی سی مثال دے دیتی ہوں. آپ گروسری سٹور میں جاتے ہیں اور کوئی چیز آپ بھول جاتے ہیں, بعد میں آپ کہتے ہیں ہائے وہ بھول گئی, تو اس کا کیا مطلب ہے کہ ضروری نہیں تھی, یہ اتنی اہم نہیں تھی, کیونکہ اچھا جی کہہ رہی ہیں کہ جو لینے گئے تھے وہ بھول جاتے ہیں. صحیح, یہ عورتوں کی کمزوری ویسے ہوتی, لکھتی جو نہیں ہے ان چیزوں کو. لیکن عموماً دیکھیے کہ بھولنے کی 3 وجوہات ہوتی ہیں. ایک وجہ ہوتی ہے ذہنی کمزوری, پھر دوسری ہوتی ہے غفلت, اور تیسری ہوتی ہے جان بوجھ کے بھلا دینا. عموماً نسیان کا سبب غفلت ہوتی ہے, یعنی کوشش اور محنت کی ضرورت ہوتی ہے یاد رکھنے کے لیے. مثلا ہمیں پتہ ہے کہ دودھ ختم ہوا ہوا ہے, لیکن غفلت ہوگی, لکھا نہیں, وہاں گئے تو کچھ اور چیزوں میں کھو گئے, نئی نئی چیزیں دیکھی, بھول گئے. بالکل اسی طرح آپ دیکھیے کہ بھول ہر انسان کی سرشت میں داخل ہوتی ہے, اور ارادے کی کمزوری یعنی عزم کا فقدان انسان کی طبیعت میں عموماً ہوتی ہے, اور یہ ہیں دو چیزیں جو عموماً شیطان کے وسوسوں میں انسان کو مبتلا کر دیتی ہے. اتنا خوبصورت یہ نقطہ ہے نا, اگر آپ کو یہ نقطہ سمجھا پائی نا تو انشاءاللہ بہت بڑی ڈسکوری ہوگی آپ کے لیے, اپنے لیے بھی اور اپنے مستقبل کے لیے بھی. वो क्या है कि इंसान शैतान के चुंगल में कब फंसता है, या कौन इंसान शैतान के वसवसों का शिकार हो जाता है। देखिए, शैतान वसवसे सबको देता है, नबियों को भी दिए उसने, वलियों को भी दिए, पैगंबरों को भी दिए, ठीक है, लेकिन कौन है जो उसके चुंगल में फंस जाता है? वो लोग जिनके अंदर इरादे की कमज़ोरी होती है और भूल होती है, ठीक है, दो चीज़ें, भूल, निसियान और इरादे की कमी। इरादे की कमी को कहते हैं अज़्म का ना होना, डिटर्मिनेशन, कमिटमेंट, और दूसरी तरफ भूल। ये दो चीज़ें जब आती हैं ना, तो शैतान जो है उस बंदे के ऊपर सवार हो जाता है। अगर इन कमज़ोरियों में अल्लाह के हुक्म से बगावत और सरकशी का जज्बा हो और अल्लाह की नाफरमानी का अज़म भी शामिल ना हो, तो बाज़ दफ़ा भूल से जो गलती होती है ना, वो बहुत बड़ी नहीं होती। हज़रत आदम अलैहिस्सलाम से जो गलती हुई थी वो ऐसी थी, नाफरमानी का इरादा नहीं था, सरकशी का जज्बा नहीं था, बगावत का कोई इरादा नहीं था, भूल हुई, इरादे की कमी से हुई। तो ये चीज़ फिर नबूवत की इस्मत के ख़िलाफ़ नहीं, क्योंकि इसके फ़ौरन बाद रब्बना ज़लमना अनफुसना व इल्लम तग़फिर लना व तरहमना लनकूनन्ना मिनल ख़ासिरीन। ए अल्लाह, हमसे जुल्म हो गया, माफ़ कर दे, तूने माफ़ ना किया तो बहुत ज़्यादा नुकसान पाने वालों में से हो जाएंगे। अल्लाह ने माफ़ कर दिया। आदम अलैहिस्सलाम को बताया था अल्लाह ताला ने कि शैतान आपका दुश्मन है, आपकी बीवी का दुश्मन है, या आपको जन्नत से ना निकलवा दे। यहाँ इसी बात को अहद के मानों में रखा गया। अब अहद को भूल गए, फनसे ही आदम भूल गए। तो क्या आदम कोई झूठे थे? क्या आदम कोई गुस्ताख थे? क्या आदम कोई नाफरमान थे? नहीं, भूल गए, नहीं थी तबीयत में, गफलत हो गई, उतना अहम नहीं समझा, शैतान ने उस चीज़ से ज़्यादा किसी और चीज़ को आगे कर दिया और भूल गए। और शैतान ने कस्में भी तो ऐसी खाई थी। अल्लाह ताला कहते हैं कि वलम नजिद लहू अस्मा, और हमने उसमें अज़म ना पाया। देखिए, कुछ लोग अहद तो कर लेते हैं लेकिन निभा नहीं पाते, उसकी वजूहात बताई जा रही हैं। या हर बंदा नोट करे, हर बंदा देखे कि क्यों अहद नहीं निभाए जाते। इसकी वजह इन तीन में से एक ज़रूर होगी, या तो मेमोरी लॉस है, वीक मेमोरी है, ज़हनी कमज़ोरी है, या जहन बहुत चीज़ों में उलझा हुआ है, या गफलत है, या फिर जानबूझ के भुलाते हैं। जानबूझ के भुलाते हैं तो बहुत ही बुरी बात है। जहनी कमज़ोरी है, यानी जहन में उस चीज़ को इतना अहम ना समझा, या जहन में वो चीज़ ना रही, ये भी एक उज़र है, लेकिन गफलत बर्दाश्त नहीं है। जानबूझ के ऐसा करना, कर लो वादा, फिर के बाद में देखेंगे किसने कहना है, कोई बात नहीं, कुछ नहीं होता, ये चीज़ दुरुस्त नहीं है। अल्लाह ताला नबी का नाम लेके कह रहे हैं, फनसिया वलम नजिद लहू अज़मा, और उनमें अज़म नहीं पाया। वाइस कुलना लिल मलाइकति इस्जुदू लि आदम फसजदू इल्ला इब्लीस। और जब हमने फरिश्तों से कहा कि आदम को सजदा करो, तो इब्लीस के सिवा सबने सजदा किया, अबा उसने हुक्म न माना। फकुलना या आदम इन्न हाज़ा अदुव्वुल लक वली ज़ौजिक। हमने कहा, या आदम, ये बेशक तुम्हारा और तुम्हारी बीवी का दुश्मन है। फला युख्रिजन्नकुमा, ये ख्याल रखना कहीं ये तुम दोनों को जन्नत से ना निकलवा दे। फला युख्रिजन्नकुमा मिनल जन्नति फतशका, अगर इसने निकलवा दिया तो तुम मुसीबत में आ जाओगे, मुश्किल में आ जाओगे, अगर इसकी वजह से तुम जन्नत से निकाले गए। सुभान अल्लाह, वही बात अल्फाज के फ़र्क के साथ सामने है। शैतान ने भुलवा दिया, भुलवाएगा उसको जिसका इरादा कमज़ोर होगा। अल्लाह ताला ने कहा कि उनके अंदर अज़म नहीं था, किस चीज़ का, यानी वादा तोड़ने का अज़म नहीं था, या आदम अलैहिस्सलाम ने उस अहद को याद रखने की पूरी कोशिश नहीं की। پیچھے آپ نے دیکھا کہ اللہ کے نبی کو کہا گیا تھا ولا تاجل بالقرآن، اس سے ساتھ جوڑیں گے نا تو پتہ کیا چلے گا کہ بہت ساری باتیں انسان جو بھولتا ہے نا اس کی بنیاد میں وجہ جلدی ہوتی ہے. اب جلدی میں ہوتے ہیں نا تو بہت کچھ بھولتے ہیں. گھر سے نکلتے ہیں نا چار دفعہ گاڑی میں جاتے ہیں پھر واپس آتے ہو، بعض تو بچوں کو بھول جاتی ہیں، پھر بچے کو اٹھا کے لائے، اب اس کا فیڈر بھول گئے، جلدی میں چیزیں بھولی جاتی ہیں نا. اسی طرح کسی فیصلے میں جلدی ہونا، فوراً کسی چیز سے متاثر ہو کر باتوں میں آ جانا، یہ بھی بھولنے کی قسم ہے. سورہ ہجر میں بھی اس کا ذکر گزر چکا کہ ابلیس نے سجدہ نہ کیا، باقی سب نے کیا. اللہ تعالیٰ نے آدم کو کہا تھا دیکھو مشکل میں نہ پڑنا، یہ تمہیں بھلوا دے گا، تمہارے لیے اس جنت سے نکلنے کا ذریعہ بن جائے گا اور تم مشکل میں ہوگے. فتشقیٰ، شقا کیا ہے؟ پیچھے گزر چکا، بدبختی میں آ جاؤ گے، دیکھو تم اپنا نقصان کر لو گے. اِنَّ لَكَ أَلَّا تَجُوعَ فِيهَا وَلَا تَعْرَى، یہاں تو تمہیں نہ بھوک ستاتی ہے نہ ننگے رہتے ہو. یہ جنت کی نعمتیں یاد دلائی جا رہی ہیں کہ دیکھو یہاں تمہیں کیا کمی ہے، سب کچھ تو ہے تمہارے پاس. لا تجوع، جو بھوک کو کہتے ہیں، بڑی شدت کی بھوک ہوتی ہے نا. بھوک کے لیے اور بھی بہت سارے لفظ آتے ہیں عربی میں، لیکن یہاں تجو کا لفظ ہے. اور اللہ کے نبی صلی اللہ علیہ وسلم کی ایک دعا میں بھی یہ لفظ ملتے ہیں کہ اللہ تعالیٰ میں بھوک سے تیری پناہ میں آتا ہوں. اور بعض روایتوں میں آتا ہے کہ جہنم کا ایک بہت بڑا عذاب بھوک کا عذاب ہوگا. ولا تارا، اور تم ننگے نہیں ہوتے. تارا کا لفظ جو ہے عین را یا سے، اوریانی کا لفظ بھی اسی سے ہے، نیکڈنس. وَأَنَّكَ لَا تَسْمَعُ، اور آپ پیاسے بھی نہیں رہتے. تَسْمَعُ کا لفظ زمع سے، زوئے میم حمزہ، پیاس کو کہتے ہیں. وَلَا تَدْحَ، اور آپ کو تو دھوپ بھی نہیں ستاتی. تَدْحَ کا لفظ زُحَا سے ہے، زوات حایا، زحا کہتے ہیں نا چاشت کے وقت کو، کیونکہ اس وقت دھوپ تیز ہو رہی ہوتی ہے. کہا دیکھو یہاں دھوپ نہیں، یہاں بھوک نہیں، یہاں پیاس نہیں، یہاں کپڑوں کی کوئی ضرورت نہیں، تو اس سے اچھا اور کیا چاہیے؟ روٹی، کپڑا، مکان، سب کچھ تو مل رہا ہے ہاں. لیکن اس دشمن کو دیکھیے، فوسوس الیہ الشیطان، پس وسوسہ ڈالا اس کی طرف شیطان نے. قال یا آدم، کہا اے آدم، حل ادلک علی شجرۃ الخلد، کیا میں تم کو دلالت کروں، بتاؤں تم کو راستہ ہمیشگی والے درخت کا. وملک لا یبلا، اور اس سلطنت کا جو کبھی پرانی نہ ہوگی، لا زوال سلطنت، کیا میں تمہیں اس کا راستہ دوں. یہ تھا وہ شیطان کا خیال دلانا، ایسی چیزیں یاد کرا دی جس کو سن کے منہ میں پانی آئے. آج ہمیں کوئی بتا دے نا فلاں جڑی بوٹی ہوگی یا اس کو کھا لو تو کبھی بوڑھے نہیں ہوگے، ہمیشہ زندہ رہو گے، میرا لے گھر بیچ کے نا تو وہ دوا خرید لیں گے. یہی کیا اس نے، یہی شیطان نے کیا. اس کو پتہ تھا کہ آدم اس سے ایکسائٹیڈ ہو جائیں گے، کیونکہ لمبی عمر اور بادشاہت یہ بندے کے خواب ہوتے ہیں، مرنا کوئی نہیں چاہتا. اس نے بالکل وہی چیز پکڑی. اس سے پتہ چلتا ہے کہ شیطان انسان کی نیچر کو بھی جانتا ہے، اس کی فطرت کو جانتا ہے، اور اس کو پتہ ہے جو چیز انسان کی کمزوری ہے نا اسی پہ حملہ کروں گا. اسی کو کہتے ہیں ویک پوائنٹس. ویک پوائنٹ پکڑ لیا اس نے کہ دیکھو کرتے کیا ہو، اب پوچھتا ہوں ذرا. کہا دیکھو وہاں جا کے بوڑھے نہیں ہو گئے اور وہاں جا کے تمہیں بڑی خیر ملے گی. اچھا، فاکلا منہا، پھر دونوں نے کھا لیا. پیچھے دیکھیے کہ واحد کے سیگے ہیں. اس سے پتہ چلتا ہے کہ ابلیس نے حضرت آدم پہ وار کیا، لیکن حوا جو تھی وہ خود ہی ان کے ساتھ شامل ہو گئیں. اور خواتین کی اکثر عادت بھی یہ ہوتی ہے کہ ساتھ دیتی ہیں. اب دونوں کے لیے لفظ ہے، دونوں نے کھائے. فبدت لہما سوآتہما، پس ظاہر ہو گئیں ان دونوں کی شرمگاہیں. بدت میں تا جو ہے نا یہ تانیس کی ہے، مؤنث کی، کیونکہ سوات کا لفظ ہے آگے، حالانکہ یہ با دال واؤ ہے. اور یہ جو لفظ ہے نا یبلا، یہ بلا سے، با لام یا، بالی کہتے ہیں پرانا ہونا، ازامن بالین پرانی ہڈیوں کو کہتے ہیں. ایک روایت بھی آتی ہے نا قیامت کے دن جو پانچ سوال ہوں گے تو ان سوالوں میں کیا پوچھا جائے گا، ان شبابہ فیما ابلاہ، जवानी कहाँ पुरानी की, वही लफ्ज़ है ये अबला अबला युबली। और ये जो यहाँ लफ्ज़ है ना हल अदुल्लु का, तो अदुल्लु का लफ्ज़ दल्ला या दुल्लु से है, इसी से लफ्ज़ दलील है। और दलाल भी आपने देखा होगा उर्दू में बोलते हैं, या ब्रोकर्स बीच में होते हैं ना, थर्ड पार्टी होता है दोनों के बीच में रहता है, तो उसी का जिक्र है कि उसने उन दोनों को पकड़ के इधर से उधर कर दिया और दोनों उस बात में आ गए। खाने की देर थी, पहला असर क्या हुआ, फबदत लहुमा सौआतुहुमा, फल चखने का फौरी जिक्र, क्या असर हुआ कि जन्नत का लिबास छिन गया। और शैतान का सबसे पहला हमला यही होता है कि बंदे को बेलिबास कर दे, उरियानी फहाशी। कोई उन्होंने सूरत नहीं पढ़ी हुई थी, कोई किसी ने हुक्म नहीं दिया था, लेकिन फितरत में था ना कि नंगे नहीं रहना। इससे पता चलता है कि जो लोग बरहना रहते हैं ना वो फितरत के ख़िलाफ़ हैं, जो कपड़े पहन के फिरते हैं ओढ़ छुप के, वो तो फितरत में, उनको तो शर्माने की ज़रूरत ही नहीं। वतफ़िका यकसिफ़ानी अलैहिमा मिन वरक़िल जन्ना, और वो जन्नत के पत्तों से इन्हें ढांकने लगे, यानी फौरन छुपाने लगे। इससे पता चलता है कि शैतान के पहले वार में तो आ गए, फल तो चख लिया, लेकिन दूसरे हमले में नहीं आए कि चलो अब हो गए बरहना तो फिर होने दो, अब फिसले हैं तो फिसल जाओ। वो कहते हैं ना, भूले हैं तो भोले बन जाओ। कोई नहीं जी, याद ही नहीं आया, रोज़े में खा लिया तो भूल से अब भोले बन के खाते ही रहो। ऐसा नहीं किया। सौअत का लफ्ज़ जो है ये सू से है, सू बुराई को कहते हैं, तो शर्मगाह को बरहना करना बुरा फेल है। इसी से लाश भी है, डेड बॉडी भी अमूमन बरहना हो जाती है ना फिर दूसरों के सामने। और यकसीफ़ान का लफ्ज़ खा स्वाद फा से है, खसीफा, चमड़े का ऐसा टुकड़ा जिसके ऊपर दूसरा टुकड़ा रख कर जूता बनाया जाता है। कभी किसी को जूते सीते देखा होगा ना, छोटे छोटे टुकड़े जुड़ते हैं फिर स्टिचिंग होती है, वही चीज़ है। खसफ होता है सीन से होता है, तो धंसने का मानी है। अब देखिए मखरज के फ़र्क से कितना फ़र्क है, स्वाद है तो चमड़े का टुकड़ा जो दूसरे पे रख के जूता बुना जाता है, बनाया जाता है, और खसफ़ा धंसने के मानों में। तो इसलिए अब हमारे मखारिज दुरुस्त हो जाने चाहिए। वासा आदम रब्बहू फगवा, फिर आदम ने अपने रब की नाफरमानी की और भटक गए, बातों में आ गए, जल्दबाजी में अल्लाह की बात को भूल गए, जज्बातियत में आ गए। और पत्ते को वर्क क्यों कहते हैं, ये पतले पतले थिन होते हैं ना, जैसे हमारे वर्के पेपर्स को कहते हैं ना, ऐसा भूल को नाफरमानी करार दिया जा रहा है। यहाँ देखिएगा, बात शुरू हुई थी भूल से, अल्लाह ने अब ये नहीं कहा भूल के, पहले कह दिया फनसिया, अब क्या कहा फ असा। इससे असा, इससे पता चलता है कि भूल पे ही अपने आप को बंदा रोक ले तो ठीक है, वरना वो बाद में नाफरमानी बन जाती है। और गवा गैन या से रास्ते से हटना, हसूले मकसद में नाकाम होना, सीधी राह से भटक गए, उनका स्टेटस बदल गया, सुख से दुख की तरफ आ गए, अल्लाह की रजामंदी से नाफरमान नाराज़गी में आ गए। फगवा, लेकिन फिर सुम मजतबा हो रब्बुहू फताब अलैहि वहदा, फिर अल्लाह ने इनको बरगजीदा किया यानी नबी बनाया और उनकी तौबा कबूल कर ली, उनको पता चल गया कि मैंने क्या किया, वहदा, और अल्लाह ताला ने हिदायत बख्शी। इससे क्या पता चलता है कि भूल भी काबिले मुआवजा है। पहली बात इससे ये पता चलती है, जब इंसान भूल के कोई गलत काम कर लेता है ना तो उस पर भी पकड़ हो सकती है, ख़ास तौर पे बड़े लोगों की। अरबी का एक कौल याद रखिएगा, हसनातुल अबरारी सैयातुल मुकर्रबीन, बड़े लोगों की अबरार की हसनात मुकर्रबीन के गुना बन जाते हैं, उनकी भूल बन जाती है, क्योंकि जो जिस बड़े लेवल पे जाएगा ना उसकी पकड़ उतनी ज़्यादा होने का डर है। मसलन अगर आप देखिए कि एक शख्स अलार्म लगा के सोए, आंख ना खुली, अल्लाह माफ़ कर देगा, इरादा था, नियत थी, फिर नहीं हुई। लेकिन जिसका इरादा ही हो कि मैं 7-10 बजे उठूँगा, फिर अल्लाह ताला तो उसको नहीं छोड़ेगा ना। और इज्तबा का लफ्ज़ जबा से है, जीम बा या, जमा करना करीब करना, यानी फिर अल्लाह ने अपने करीब किया, हदा राह दिखाई, किस चीज़ की, तौबा की। पीछे पढ़ चुके फतलक़ा आदमों में रब्बी ही, اور قال احبطا منہا جمیعا، پھر دونوں سے کہا آدم اور حوا سے، نکلو اس میں سے سارے کے سارے، تم میں سے بعض بعض کے دشمن ہیں، بعضکم لبعض عدو، بعض بعض کے دشمن ہیں، فَإِمَّا يَأْتِيَنَّكُم مِّنِّي هُدًى، پھر جب آئے گی تمہارے پاس میری طرف سے ہدایت، فَمَنِ اتَّبَعَ هُدَايَ فَلَا يَضِلُّ وَلَا يَشْقَى، پھر جس نے میری ہدایت کی پیروی کی نہ وہ بھٹکے گا اور نہ وہ تکلیف سہے گا، کوئی تکلیف نہیں آئے گی اس کو. کون کس کا دشمن ہے، پیچھے یہ بات ہو چکی. تثنیہ میں جمع استعمال ہوا ہے نا، تو اس کے دو مطلب ہیں. ایک تو یہ کہ ایک فریق آدم و حوا تھے اور دوسرا فریق شیطان تھا، اور خطاب کے لحاظ سے دیکھے تو ان فریقوں میں ان کی اولاد بھی شامل ہیں. اور دوسرا مطلب یہ کہ آدم اور دوسرا حوا ہوگا، کیونکہ جمیعاً کا معنی سب کے بجائے مل کر اکٹھے یا ایک ساتھ کیا جا سکتا ہے. پھر خلاصہ کیا ہے کہ آدم اور حوا کی اولاد اور اسی طرح شیطان، آپس میں دشمنی رہیں گی. جو شیطان کے راستے پہ چلیں گے ان کی دشمنی آدم کی اولاد سے ہوگی. یعنی دوسرے لفظوں میں آپ آسانی کے لیے کہہ سکتے ہیں کہ حق اور باطل کی جنگ رہے گی، اور یہ ہر دور میں رہتی ہے. اور یشکا کا لفظ یہاں پھر دو معنوں میں، ایک کہہ کہ وہ پھر جنت کی راہ سے بہکے گا نہیں، اب نہیں بہکے گا، اور کیسے محروم ہو کر دوزخ میں جائے، تکلیفیں اٹھائے، بلکہ سیدھا جنت میں جائے گا جو اس کا اصل وطن تھا. اور دوسرا مطلب کیا ہے کہ بدبخت نہیں ہوگا، کیونکہ دنیا میں بھی اسے ملے گا اور آخرت میں بھی ملے گا. تب دیکھیے کہ اس سبق سے پھر دوبارہ ہمیں بہت ساری باتیں سمجھ آتی ہیں کہ جب بندہ شیطان کی باتوں میں آ جاتا ہے نا، تو پھر وہ اپنا بھی نہیں رہتا، اس کو اپنے لیے بھی دنیا میں خیر نہیں ملتی. آج ہم بھی تو اسی جنت کی طلب چاہتے ہیں نا، وہی تو پانا چاہتے ہیں. نہیں پائیں گے، کوشش نہیں کریں گے، محنت نہیں کریں گے، تو کیا ہوگا؟ تلاوت سنا دیں یہاں تک.
وَيَسْأَلُونَكَ عَنِ الْجِبَالِ فَقُلْ يَنْسِفُهَا رَبِّي نَسْفًا فَيَذَرُهَا قَاعًا صَفْصَفًا لَا تَرَى فِيهَا عِوَجًا وَلَا أَمْتًا يَوْمَئِذٍ يَتَّبِعُونَ الدَّاعِيَ لَا عِوَجَ لَهُ وَخَشَعَتِ الْأَصْوَاتُ لِلرَّحْمَنِ فَلَا تَسْمَعُ